यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधि सभामा विश्वासको मत प्राप्त। वर्तमान सरकारले गरेका कामबाट जनतामा आशा जागेको र कानूनको शासन स्थापित हुँदै गएको प्रधानमन्त्री प्रचण्डको भनाई। सहकारीको रकम ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रमाण रहेको भन्दै संसदीय छानबिन समिति गठन हुनै पर्ने नेपाली कांग्रेसको माग। सुर्खेतमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, 21 जना घाइते र हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रईसी र विदेश मन्त्री होसेन अमीरको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रमुख प्रतिपक्षी लगायतका प्रतिपक्षी दलहरूको विरोधका बीच हिजो प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मत प्रतिनिधि सभाको बहुमतले पारित गरेको हो। विश्वासको मतको प्रस्तावको पक्षमा 157 मत परेको थियो भने विपक्षमा 0 र मत दिन्न भन्ने पक्षमा जम्मा 1 मत परेको थियो। विश्वासको मतको प्रस्तावमाथि प्रमुख प्रतिपक्ष कांग्रेस लगायतका केही प्रतिपक्षी दलका सांसदहरूले भने मतदान गर्नु भएन। प्रस्तावको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र हालै विभाजित भएर गठित जनता समाजवादी पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरूले समर्थन जनाउनु भएको थियो। मतदानमा 158 सांसदहरूले भाग लिनु भएको थियो। प्रस्तावमाथि मतदान जारी रहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका प्रतिपक्षी दलका सांसदहरूले नाराबाजी सहित विरोध जनाइरहनु भएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका प्रतिपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम हिनामिना गर्नुभएको भन्दै संसदीय समिति गठनको माग राख्दै संसदको बैठक अवरूद्ध गर्दै आइरहेका छन्। यसअघि प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले राजनैतिक नेतृत्व कानून भन्दा माथि हुन नसक्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सरकारबाट भइरहेका कामबाट जनतामा आशा जागेको र कानूनको शासन स्थापित हुँदै गएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दा गर्दै पनि जनतामा समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन वा विरोध गर्ने राजनैतिक अधिकार भएको भन्दै राष्ट्रका चुनौतीहरूको सामना गर्न फेरि पनि सबैलाई मिलेर अगाडि बढ़न आग्रह गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले सरकारका उपलब्धिहरूको रिपोर्ट कार्डकै आधारमा विश्वासको मत मागेको बताउनुभयो।
राष्ट्रका चुनौतीहरूको सामना गर्न फेरि पनि मिलेर अगाडि बढ्न म आग्रह गर्न चाहन्छु। संसद र सरकारले अझ धेरै काम गर्न बाँकी छ। सरकारका दीर्घकालीन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन सक्दैन। यो सार्वभौम संसदसँग केवल विश्वासको मत मात्रै माग्दिन, देशमा देखेको निराशा चिर्न सार्थक सहयोगको अपेक्षा गर्दछु। लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयास विरूद्ध संसद हस्तक्षेपको माग गर्दछु। संघीयताको वास्तविक कार्यान्वयन र शान्ति प्रक्रियाको तार्किक निष्कर्षका लागि यहाँहरूको प्रतिबद्धताको माग गर्दछु। म आज सरकारका उपलब्धिहरूको रिपोर्ट कार्डकै आधारमा यो सम्मानित संसदको विश्वासको मत माग्न चाहन्छु।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई पूर्ण गतिशील बनाउन सरकार र संसदको एकीकृत प्रयास आवश्यक रहेको बताउनुभयो। विश्वासको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले हिजो सदनमा विपक्षी नेपाली कांग्रेसले देखाएको गतिविधि कलंकका रूपमा स्थापित हुने र त्यसको मूल्य धेरै चर्को पर्ने बताउनुभयो।
म अवरोधमा रहेका मान्य सदस्यहरूलाई खास गरी नेपाली कंग्रेसका सबै मान्य सदस्यहरूलाई भन्न चाहन्छु, तपाईँहरूले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ। तपाईँहरूले नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईँहरूलाई पटक पटक साथ दियो र यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईँहरूलाई संवाद र सहमतिको बाटोमा ल्याउन मेहनत गरेको छ, त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईँहरूले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो, म त्यसको निम्ति गहिरो दुःख व्यक्त गर्न चाहन्छु। नेपाली कंग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ आजको तपाईँहरूको यो गतिविधि, नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ कलंकको रूपमा।
यसअघि प्रस्तावको समर्थन गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सुशासन, समृद्धि र विकासका लागि सरकारबाट भइरहेको प्रयासले स्पष्ट दिशा दिन लागेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउनुभयो। सरकारलाई कमजोर पार्ने र सरकार बदल्ने प्रयास गर्दा भित्रबाट भइरहेको भए पनि ती प्रयास माकुराको जालो जसरी च्यातिएको उपाध्यक्ष पौडेलले बताउनुभयो।
अब नागरिकहरूमा देश विकास हुन्छ भन्ने विश्वास विस्तारित भएको छ। सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा मुलुकले सबै प्रकारका विकृतिहरूलाई नियन्त्रण गर्न सक्छ र मुलुकको सुशासन स्थापना हुन सक्छ भन्ने त्यो सन्देश दिन सकेको छ। यस्तो अवस्थामा पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने, सरकार बदल्ने खालका कोशिशहरू पनि भए, तर त्यो कोशिश माकुरोको जालो जस्तो गरिकन च्यातिए र वास्तवमा यो प्रतिनिधि सभाले सरकार परिवर्तन होइन, यो सरकारलाई आज धेरै बल दिन चाहन्छ भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ। प्रमुख प्रतिपक्ष कतिपय दलहरूका तर्फबाट जे प्रतिक्रिया भइरहेको छ सदनमा, सरकार परिवर्तनको पर्दा पछाडिको खेल त्यो असफल भएपछि व्यक्त भएको प्रतिक्रिया हो भन्ने कुरा बुझ्नका निम्ति कुनै कठिनाई पर्दैन।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव राखिरहँदा सहकारीको रकम हिनामिनाका विषयमा संसदीय समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका केही प्रतिपक्षी दलका सांसदहरूले रोस्टम घेराउ गर्दै विरोध गरिरहनु भएको थियो। यसअघि कार्यव्यवस्था परामर्श समितिको हिजोको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अवरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउने बताउनुभयो। सभामुख घिमिरेले संसदको नेतृत्वको हिसाबले आफूले व्यवस्थापन गर्नै पर्ने भन्दै प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि संसदमा प्रस्ताव गर्नुभएको अवस्थालाई गम्भीरतापूर्वक लिन प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरूको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको हिजोको बैठक प्रमुख प्रतिपक्षी दलका सांसदहरूको विरोधका बीच स्थगित भएको छ। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने र धेरै काम गर्न बाँकी रहेकाले सभा सञ्चालन गरी सहयोग गर्न प्रतिपक्षी दलका सांसदलाई आग्रह गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो 1:15 बस्नेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उप प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको प्रमाण रहेको दावी गर्दै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग पुनः दोहोर्याएको छ। कांग्रेस संसदीय दलको संसद भवन नयाँ वानेश्वरमा हिजो बसेको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको स्पष्ट प्रमाण देखिएको जनाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको हो। बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारीमा गृहमन्त्री लामिछानेको संलग्नताको विषय संचार माध्यममा आएको विषय मात्र नभई प्रहरीले छानबिन गरेको र जिल्ला अदालतमा दायर गरेको अभियोगको विषय भएको जानकारी दिनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक र संसदीय दलको संयुक्त बैठक भोलि बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले समसामयिक राजनैतिक घटनाक्रमबारे छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिनुभयो। बैठक भोलि बिहान 11:00 पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले शान्ति प्रक्रिया जस्ता महत्वपूर्ण मुद्दामा राजनैतिक दलको सहमति जरूरी हुने बताउनु भएको छ। काठमाण्डुमा हिजो बेपत्ता योद्धा परिवार समाजले आयोजना गरेको बेपत्ता योद्धा दिवस र शान्ति प्रक्रिया विषयक अन्तर्क्रियामा उहाँले दलहरूबीच एकमत नहुँदा शान्ति प्रक्रियाले पूर्णता पाउन नसकेको जिकिर गर्नुभयो। आफ्नो पार्टीले प्रयास गरिरहेको तर सम्भव नभएको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियामा सहभागी सबै दलको प्रयासले मात्रै निकास निकाल्न सकिने बताउनुभयो। भौगोलिक अवस्था तथा पूर्वाधार विकासका हिसाबले दुर्गम मानिएको कर्णाली प्रदेशको मुगु जिल्लामा नेपाल टेलिकमको फाइबर टू द होम एफटीटीएच सेवा शुभारम्भ भएको छ। सरकारले सिंहदरबारसँग कर्णाली प्रदेशलाई जोड्ने योजना अन्तर्गत नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट एफटीटीएच सेवा पुर्याउन सफल भएको हो। यो सँगै 77 जिल्ला मध्ये 76 जिल्लामा नेपाल टेलिकमको फाइबर टू द होम एफटीटीएच सेवा पुगेको छ भने बाँकी रहेको हुम्ला मा पनि आउँदो आर्थिक वर्ष 2081-82 एफटीटीएच सेवा प्रदान गरिने संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
सरकारले उच्च गतिको इन्टरनेट सेवामा सबै जिल्लालाई जोड्ने लक्ष्य अनुसार हालसम्म 76 जिल्लामा नेपाल टेलिकमको फाइबर टू द होम एफटीटीएच सेवा विस्तार गरिसकेको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सिंहदरबारमा आइतबार भर्चुअल माध्यमबाट कर्णाली प्रदेशको मुगु जिल्लामा नेपाल टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ गरेसँगै अब फाइबर टू द होम एफटीटीएच सेवा पुग्न हुम्ला जिल्ला मात्रै बाँकी रहेको छ। पछिल्लो समय विश्वव्यापी रूपमा भइरहेको प्रविधिको विकास र प्रयोगलाई मध्यनजर गर्दै सरकारले भर्खरै जारी गरेको नीति तथा कार्यक्रममा आगामी दशक सूचना प्रविधिको दशकका रूपमा मनाउने घोषणा समेत गरेको छ।
सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारको रूपमा लिई सामाजिक आर्थिक रूपान्तरण एवं समृद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइनेछ।
संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डिजिटल रूपान्तरणका लागि दूरसंचार सेवा अनिवार्य आवश्यक रहेको भन्दै नेपाललाई सूचना प्रविधिमा आत्मनिर्भर बनाउँदै यस क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादन गरेर मुलुकको आर्थिक स्तर बढाउन लाग्नुपर्नेमा जोड़ दिनुभयो।
हाम्रो जस्तो देशलाई आईटीमा आत्मनिर्भर बनाउँदै यसका विभिन्न क्षेत्रमा राम्रोसँग काम गर्दै गयो भने हाम्रो आर्थिक समृद्धिको ढोका यसले खोल्छ भन्ने कुरामा सरकार विश्वस्त छ। डिजिटलाइजेसनलाई अगाडि बढाउनको निम्ति पनि दूरसंचार सेवा हाम्रो आधारभूत र अनिवार्य सेवा हो र दूरसंचार सेवालाई पुर्याउने हाम्रो जुन उद्देश्य छ त्यो उद्देश्यलाई पुर्याउनको निम्ति हामी प्रतिबद्ध छौं।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाड़ीले नेपाल टेलिकमले आम नागरिकमा सहज सेवा पुर्याउन प्रतिबद्ध रहेको भन्दै आगामी आर्थिक वर्षभित्र बाँकी रहेको हुम्ला जिल्लामा पनि फाइबर टू द होम सेवा विस्तार गरिने जानकारी दिनुभयो।
नेपाल टेलिकमले 76 जिल्लामा आफ्नो एफटीटीएच सेवा शुभारम्भ गरिरहेको छ र यसरी नै आफ्नो सेवालाई उच्च प्रविधि मार्फत परिमार्जन गरी अगाडि बढ्ने परिप्रेक्ष्यमा प्रतिबद्ध छ।
मन्त्रालयका अनुसार एक वर्ष यता ताप्लेजुङ, बझाङ, बाजुरा, रूकुम पश्चिम, जुम्ला, कालीकोट, रूकुम पूर्व, डोल्पा र मुगु समेत गरी 76 जिल्लामा एफटीटीएच सेवा विस्तार गरिएको र हुम्लामा पनि चाँडै पुर्याउने गरी काम थालिएको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै राजमार्ग क्षेत्रमा दूरसंचारको सहज पहुँच स्थापित गर्ने उद्देश्यले हाइवे कभरेज कार्यक्रम सम्बन्धी निर्णयमा पहिलो हस्ताक्षर गर्नुभएको र त्यसै अनुसार नेपाल टेलिकमले सुधारको काम गरिरहेको छ। यस्तै मध्य पहाड़ी लोकमार्गलाई सूचना महामार्गको काम अघि बढ़ाउने अभियान तीव्र रूपमा सञ्चालन भएको, कोशी प्रदेशभित्र 683 किलोमिटर अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न भएपछि गत पुसमा धनकुटामा कोशी खण्डको महामार्ग उद्घाटन गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि उद्घाटनको तयारी छ। मध्य पहाड़ी लोकमार्ग र आसपासका जिल्ला सदरमुकाम जोड्ने गरी सूचना महामार्ग निर्माण गर्ने कार्य अन्तर्गत हालसम्म 15,000 किलोमिटर सहित देशभर 25,000 किलोमिटर भूभागमा अप्टिकल फाइबर बिछ्याउने कार्य पूरा भएको छ। नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवालाई नमूना दूरसंचार सेवाका रूपमा विकास गर्नका लागि 19 जिल्लालाई छनौट गरी पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मत सम्भार, सेवाको विकास प्रभावकारी बनाउने नमूना जिल्ला कार्यक्रम शुरू गरिएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
डाक्टर साहब, मेरी छोरीलाई त फेरि रुघाखोकीले सतायो भने किन होला?
आज भोलि वायु प्रदूषण धेरै नै बढेकाले रुघाखोकीको समस्या पनि बढेको छ। अझ यसले त मुटु रोग, फोक्सोको क्यान्सर, स्ट्रोक जस्ता प्राण घातक रोगको जोखिम पनि बढाएको छ।
ओहो, त्यसो भए अब वायु प्रदूषण कम गर्न सकिन्छ होला त?
किन नसक्नु? हामीले फोहोर जलाएनौ, सवारी साधनको सर्भिसिङ समयमै गर्यो भने वायु प्रदूषण कम गर्न सकिन्छ। साथै बाहिर निस्कदा सधैँ मास्कको प्रयोग गर्यो भने यसले स्वास्थ्यमा पार्ने असर पनि कम गर्न सकिन्छ।
वायु प्रदूषणबाट बच्न फोहोर नजलाऊ, सवारी साधनको सर्भिसिङ समयमै गरौं र बाहिर निस्कदा सधैं मास्कको प्रयोग गरौं। USAID स्वच्छ हावा परियोजनाद्वारा जनहितमा जारी।
अब बाँकी समाचार। दैलेखबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने 21 जना घाइते भएका छन्। कर्णाली प्रदेश 02001-08529 नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका साथ कटकुवा नजिक दुर्घटना भएको हो। दुर्घटनामा दुल्लु नगरपालिका 10 गमौड़ी घर भई हाल ठाकुर बाबा नगरपालिका 5 नेउलापुर बस्दै आउनुभएका 65 वर्षीय शेरबहादुर खड्का र दैलेख डुंगेश्वर गाउँपालिका 6 का भीमसेन राणा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो। विक्रम सम्म 2072 वैशाख 12 गतेको भूकम्पले क्षतिग्रस्त सम्पत्ता मध्ये 770 को पुननिर्माण सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ। भूकम्पबाट अति प्रभावित 14 र प्रभावित 18 जिल्लाका 920 सम्पदामा क्षति पुगेको थियो। तीमध्ये हालसम्म 770 सम्पदाको पुननिर्माण भएको छ। हाल 70 सम्पदाको पुननिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो। पोखराको प्राइम बहुद्देश्य सहकारी घोटाला प्रकरणमा थप 1 जना पक्राउ परेका छन्। प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र मणि पौडेल र व्यवस्थापक नेरु थापाको मुख्य योजनामा रकम हिनामिना गरेको आरोपमा प्रहरीले हिजो उत्तम मगरलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिनुभयो। प्राइम सहकारीबाट 1,54 करोड़ भन्दा बढ़ी हिनामिना भएकोमा धेरै ठूलो रकम अपचलनमा संलग्नता देखिएको प्रतिवेदन र अनुसन्धानबाट पत्ता लागेपछि मगरलाई पक्राउ गरियो को एसपी थापाले बताउनुभयो। हुम्लाको जिल्ला अस्पतालमा औषधि अभाव हुँदा बिरामी मर्खामा परेका छन्। मौसमी बिरामीको संख्या बढ़दै गए पनि अस्पतालमा औषधि अभाव हुँदा समस्या भइरहेको छ। 1500 को जिल्ला अस्पतालमा गत वैशाखदेखि औषधि अभाव हुँदा चिकित्सकले लेखेका औषधि निजी मेडिकलबाट किनेर सेवन गर्न बाध्य भएको बिरामीको गुनासो छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
वायु प्रदूषणबाट बच्न फोहोर नजलाऊ, सवारी साधनको सर्भिसिङ समयमै गरौं र बाहिर निस्कदा सधैं मास्कको प्रयोग गरौं। USAID स्वच्छ हावा परियोजनाद्वारा जनहितमा जारी।
अब अन्तर्राष्ट्रिय समाचार। इरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ। इरानको उत्तर पश्चिमी क्षेत्रमा हिजो भएको दुर्घटनामा राष्ट्रपतिसँगै विदेश मन्त्री हुसैन अमीर सहित अन्य 6 जनाको मृत्यु भएको इरानी सरकारी संचार माध्यमले पुष्टि गरेका छन्। इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेश मन्त्री हुसैन अमीर अजरबैजान सीमा नजिकको बाँधको उद्घाटन गरेर ताब्रेज शहर तर्फ फर्किरहनु भएका बेला आइतबार दुर्घटना भएको थियो। बाक्लो सुक्का कारण विमान दुर्घटना भएको थियो भने हराएको करिब 15 घण्टापछि भग्नावशेष फेला परेको थियो। इरानी राष्ट्रपति रईसीको निधनप्रति विश्वका नेताहरूले शोक व्यक्त गर्नुभएको छ। चीनका राष्ट्रपति सी चिनफिङले इरानी राष्ट्रपति रईसीको हेलिकप्टर दुर्घटनामा भएको निधन इरानी जनताका लागि ठूलो क्षति भएको बताउनु भएको छ। इरानी राष्ट्रपति रईसीको निधनप्रति युरोपेली युनियन ईयू रूस चीन भारत पाकिस्तान श्रीलंका टर्की सिरिया मलेसिया इण्डोनेशिया इजिप्ट यूएई कतार दक्षिण अफ्रिका लगायत देश र संगठनका प्रमुखले शोक व्यक्त गर्नुभएको छ। भारतको छत्तीसगढ़ राज्यको कबीरधाम जिल्ला मा सड़क दुर्घटनामा परि कम्तीमा 18 जना मजदूरको मृत्यु भएको छ। तेन्दुको पात टिपेर फर्किएका मजदूरहरू चढ़ेको पिकअप भ्यान अनियन्त्रित भएर खोचमा खस्दा सो दुर्घटना भएको हो। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले 11,77,78,34,00,000 बराबरको व्यापार घाटा बिहोरेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वैशाख मसान्तसम्ममा 13,03,35,70,00,000 बराबरको वस्तु आयात गर्दा 1,26,17,35,00,000 बराबरको वस्तु निर्यात भएको छ। चालू आर्थिक वर्षको 10 महिना अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 2.50% घटेको छ। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा आयात 2.39 र निर्यात 3.61% घटेको सकेको छ। समीक्षा अवधिमा भारतसँग नेपालको 7 अर्ब 29 अर्ब 70 करोड़ बराबरको व्यापार घाटा भएको छ भने चीनसँग 2 अर्ब 38 अर्ब 55 करोड़ रुपियाँ बराबरको व्यापार घाटा रहेको छ। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से उच्च अंकले वृद्धि भएको छ। यस दिन बजारमा विगत 4 महिना यताकै उच्च रकम बराबरको शेयरको कारोबार भएको छ। सोमबार नेप्से परिसूचक 27.54 अंकले बढेर 2092 बिन्दुमा कायम भएको छ। यस दिन 315 कम्पनीहरूका 1,43,70,000 किट्टा शेयरहरू 5,85,43,54,000 रुपियाँमा किनबेच भएका छन्। सोमबारको कारोबार पछि शेयर बजारको पूँजीकरण 33,17,29,65,00,000 बराबर भएको छ। यस दिन सबैभन्दा धेरै बैंकिङ समूहको उपसूचक 4.18% बढेको छ। विकासशील मुलुक नेपालको औद्योगिक उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सहज हुने भएकोले नापतौलको महत्व अझ बढेर गएको काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताउनु भएको छ। विश्व नापतौल दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक ज्योति जोशी भट्टले नेपालले आफ्ना औद्योगिक उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नापतौल यन्त्रको महत्व अझ बढेको बताउनुभयो। नेपाल नापतौलका अन्तर्राष्ट्रिय गतिविधिमा संलग्न रहेर नेपाल गुणस्तर तथा नापतौल विभाग मार्फत देशभरिका उद्योग कल कारखाना व्यवसाय तथा प्रयोगशालाहरूलाई नापतौलजन्य सेवा दिइरहेको छ। भरतपुर महानगरपालिकामा रहेका 2,000 भन्दा बढी किसानलाई बिउमा अनुदान प्रदान गरिएको छ। महानगरपालिकाका 70 वटा सहकारीमा आबद्ध 2,236 किसानलाई उन्नत गहुँ र तोरीको बिउ अनुदानमा वितरण गरिएको महानगरपालिकाको कृषि शाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल मलेसियाको कलालम्पुरमा जारी सेपा कत्राको विश्वकप अन्तर्गत डबल इभेन्टको सेमी फाइनलमा प्रवेश गरेको छ। बंगलादेशलाई सोमबार 2-1 हराएपछि नेपाल सोम एक उपविजेताका रूपमा अन्तिम चारमा पुगेको हो। नेपालले बंगलादेशलाई 15-10, 13-15, 15-7 हराएको थियो। सोम विजेता चाइनिज ताइपेनसँग हारेको नेपालले श्रीलंकामाथि भने जीत निकालेको थियो। नेपाली टोली आइतबार रेगु इभेन्टको सेमी फाइनलमा प्रवेश गरेको थियो। सोम एकको आफ्नो अन्तिम खेलमा आइतबार इरानसँग 2-0 सेटमा पराजित भएपछि सोम उपविजेताका रूपमा नेपाल अन्तिम चारमा पुगेको हो। नेपाल 6-15 र 12-15 पराजित भएको थियो। रोशन तामाङको कप्तानीमा रहेको टोलीमा दिपेश जङ थापा, उमेश बहादुर महतो, अनिल जारगा मगर, विजय महतो र पदम बहादुर ठाडा मगर छन्। 21 राष्ट्रको सहभागिता रहेको खेलमा नेपाल डिभिजन 1 छ। त्यसमा कुल 9 राष्ट्र र प्रिमियरमा 12 राष्ट्र छन्। पुल्चोक स्पोर्ट क्लब शहीद स्मारक सी डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। इन्फा मैदानमा सोमबार सम्पन्न खेलमा पुल्चोकले स्पोर्ट एकाडेमी सागालाई 5-1 अन्तरले पराजित गरेको हो। जितसँगै शीर्ष स्थानमा उक्लिएको पुल्चोकले 9 खेलमा 19 अङ्क जोडेको छ। आरसी 32 अङ्क बराबरी भए पनि पुल्चोक गोल अन्तरमा अगाडि रहेको छ। पराजित सागा समान खेलबाट 12 अङ्क जोड्दै 7 स्थानमा छ। पारा ओलम्पिक विश्व छनौट 2024 सहभागी हुनका लागि नेपालको 1 खेलाड़ी र 1 प्रशिक्षक सहित 2 सदस्यीय टेबल टेनिस टोली थाइल्याण्ड जाने भएको छ। मे 23-26 हुने प्रतियोगितामा नेपालबाट केशव थापाले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा वसन्त भारती छन्। केशवले ह्विलचेयर क्याटेगोरीको क्लास 3 प्रतिस्पर्धा गर्नेछन्। उक्त विधामा विश्व वरितामा नेपालका खेलाड़ीहरूले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्। केशव मात्र वरितामा रहेका नेपाली पारा टेबल टेनिस खेलाड़ी हुन्। ह्विलचेयर वाइज क्लास 3 15 देशका विश्व खेलाड़ीहरूले प्रतिस्पर्धा गर्नेछन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्य बदली रहे कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थानका साथै अन्य भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.6 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर, सापेक्षिक आर्द्रता 89%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 26-28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भरे साँझ 6:50 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई प्रतिनिधि सभामा विश्वासको मत प्राप्त, वर्तमान सरकारले गरेका कामबाट जनतामा आशा जागेको र कानूनको शासन स्थापित हुँदै गएको प्रधानमन्त्री प्रचण्डको भनाई, सहकारीको रकम ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रमाण रहेको भन्दै संसदीय छानबिन समिति गठन हुनै पर्ने नेपाली कांग्रेसको माग, सुर्खेतमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, 21 जना घाइते र हेलिकप्टर दुर्घटनामा ईरानका राष्ट्रपति इब्राहिम रहीसी र विदेश मन्त्री होसेन अमीरको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।